इस डॉक्यूमेंट्री फिल्म में ईरान के सिक्योरिटी एहलकारों की उस कामयाब कार्रवाई की नुमाइश की गई है जिसके दौरान अमरीका, बरतानिया और सहयोगी हुकूमत के दहशतगर्दी के उस जाल को तोड़ा गया है जो ईरानी आवाम को नुकसान पहुंचाने के लिए मुख्तलिफ अहदाफ को निशाना बनाना चाहते थे। काबिल जिक्र है कि इस डॉक्यूमेंट्री के बास हिस्से मौजूदा दस्तावेजात के मुताबिक फिल्माए गए और आपकी खिदमत में पेश किए जा रहे हैं। सुबह 7:30, इतवार 12 जनवरी 2010, तहरान, कैतरिया का इलाका। कुछ देर के बाद तहरान यूनिवर्सिटी के फिजिक्स के प्रोफेसर डॉक्टर मसूद अली मोहम्मदी को शहीद कर दिया गया।
सुबह 4 बजे सोकर उठा, राबिता कायम किया, प्लान में कोई तब्दीली नहीं आई थी, जो इससे कबल तय किया गया था उसके मुताबिक काम किया, मोटर बाइक दरख्त के पास पार्क कर दी।
जैसे ही घर का दरवाजा बंद हुआ, धमाके की आवाज आई।
आवाम और शहीद के घर वालों ने शहीद की लाश की तशीह के मौके पर ही इस बात का अंदाजा लगा लिया था कि कौन इस कत्ल का जिम्मेदार हो सकता है। दहशतगर्दी की इस कार्रवाई में मुलव्वस एक कातिल को कुछ अरसे के बाद गिरफ्तार कर लिया जाता है और शहीद की बीवी ईरान के अवाम की तर्जुमानी करते हुए उसे मुखातब करती है।
डॉक्टर की जिम्मेदारियों को यकीनन दूसरे अफराद निभा लेंगे, लेकिन मुझे यकीन है कि हमारे दुश्मनों ने इस इकदाम के जरिए खुद को जलील कर दिया। इसराइल ने खुद जलील किया है और अपनी गहरी दुश्मनी का इजहार किया है, क्योंकि हमें पता है कि उसने किस हद तक इस सिलसिले में सरमायाकारी की थी। हमें इस बात पर भी यकीन है कि इसराइल की खुशपनाही पर अमरीका है। मुझे यकीन है कि अमरीका शुरू से ही हमारा दुश्मन रहा है।
इसराइल को ईरान के एटम बम से खौफ नहीं है, उसका खौफ ईरान की एटमी पेशरफ्त से है।
दहशतगर्दी की इस कार्रवाई का कंट्रोल रूम तल अबीब में था, लेकिन इसका हुक्म वाशिंगटन और लंदन से मौसूल हुआ।
ईरानी एटमी साइंसदानों के कत्ल के लिए मुख्तलिफ अफराद और गुरोह हत्ता MKO के साथ हमारा समझौता हो गया है। हमारा मकसद उन्हें भारी नुकसान पहुंचाना है।
जमालिय फशी का अंजाम आखिरकार ईरान के इंटेलिजेंस अफसरों के लिए एक नई शुरुआत थी। जमालिय फशी ने इस भयानक अंजाम के बारे में दूसरों को खबरदार किया था।
गलत और बुरे रास्ते का अंजाम यही है जहां इस वक्त मैं खड़ा हूं। मैं उनके मुस्तकबिल का आईना हूं।
इस किस्म की तस्वीरों और क्लोज सर्किट कैमरों से हासिल होने वाली फिल्मों और मुतअद्दिद दीगर मुख्तसर दस्तावेजात जब हासिल हो जाती हैं तो घेराव का अमल मुकम्मल हो जाता है और आखिरकार दहशतगर्द ग्रोह के अरकान ईरान के इंटेलिजेंस के जाल में गिरफ्तार हो जाते हैं। इस दस्तावेजी फिल्म में आपको एक दहशतगर्द ग्रोह के तारिक समीर का इल्म होगा और उनके जारहाना इकदाम के कुछ हिस्से आपके सामने पेश किए जाएंगे। इस ग्रोह के अरकान आपको बताएंगे कि किस तरह गद्दारी और कत्ल की राह पर गामजन हुए।
मैं बेहजाद अब्दुली हूँ और बतदरीज ग्रोह में शामिल हुआ।
मैं फिरोजाया गाना हूँ, मेरा कोड नेम सानास था। एक दिन एक पार्क में मरियम जरगर नाम की साहिबा से जान पहचान हुई। मैं मरियम जरगर हूँ, चिटिंग के जरिए पारसा नाम के एक शख्स से जान पहचान हुई। कुछ ट्रेनर्स के लिए सन 2009 में मुझे इसराइल भेजा गया।
मेरा नाम रामतीन महदवी मुसाई है और मैं वेबसाइट के जरिए इस ग्रोह से मुतारिफ हुआ।
मैं आरश खैरत की हूँ, फरशीद, बेहजाद, आराम वगैरह के कोड नेम से भी मुझे पहचाना जाता था।
मैं मरियम इज़्ज़ती हूँ,
वाहिद फरामर्जी।
मैं नशेमन जारा हूँ, कोड नेम शादी।
मेरा नाम मोहसिन सिद्दीकी आज़र है, कोड नेम सईद। सन 2010 से अपने वालिद की तवस्सुत से इस ग्रुप में शामिल हुआ। मैं अमीर मुस्लिम हूँ।
मेरा नाम तारा बागरी है, कोड नेम नगमा और निदा। सन 2010 के खजान के मौसम में इस टीम के अरकान से मुलाकात हुई।
मैं माजियार इब्राहिम हूँ, सामान अमीरियल, अमीर अब्बास मेरे कोड नेम थे।
इस दहशतगर्द ग्रोह के गिरफ्तार शुदा अरकान से की जाने वाली तफ्तीश के दौरान ऐसी दस्तावेजात का इंकशाफ हुआ जिससे इस बात का इल्म होता है कि पड़ोस के एक मुल्क ने खुद मुख्तार इलाके से इन जासूसों की ट्रेनिंग और उन्हें मुनासिब जगह फराहम करने, नीज इसी तरह इन दहशतगर्दों को तल अबीब में वाके मुसाद के जासूसी अड्डे भेजने के लिए करीबी तावुन किया।
सन 2009 के अवायल में इस ग्रोह خصوصاً کے توسط سے ایک شخص سے میرا تعارف ہوا، مجھ سے تعاون کی درخواست کی اور کہا کہ اس گروہ کے مالی تقاضے اسرائیل اور امریکہ کے توسط سے پورے ہوتے ہیں۔
بہزاد نے مجھ سے کہا کہ تمہارا تہران آنا بہتر ہوگا کیونکہ ٹریننگ کے لیے ہمیں کہیں بھیجا جا رہا ہے۔
اور پھر مجھ سے کہا کہ ٹریننگ کا کورس میں مکمل کرنا ہے، ایک خفیہ کارروائی کا کورس۔ جب میں پہنچا تو میری ملاقات ایک صاحب سے کروائی گئی۔ میں ان صاحب کے ساتھ کے مغرب میں واقع ایک کیمپ میں گیا، وہ جگہ خالی ہو چکی تھی۔ ہم ٹریننگ کے لیے وہاں پہنچے تھے۔ اس جگہ ہمیں فوجی ٹریننگ دی گئی، موٹر بائک چلانا، فائرنگ، مارشل آرٹس وہاں پر ہمیں سکھائے گئے، اور خفیہ کارروائی کی بھی تعلیم ہوئی۔ مثال کے طور پر اگر انٹیلیجنس کی درخواست ہوئی تو کس طرح اس کو فراہم کیا جائے، کیسے خفیہ طریقے سے تصویریں لی جائیں۔ تقریباً 40-50 دن کی ٹریننگ تھی۔
ایک ٹریننگ کے دوران اسلحے کے استعمال اور خفیہ کارروائی کے لیے مجھے لے گیا اور بہترین طریقے سے یہ سکھایا کہ کس طرح سے کسی شخص سے قریب ہوتے ہیں اور معلومات حاصل کر سکتے ہیں۔
کمپلیکس میں موٹر بائک چلانے کا ایک خصوصی گراؤنڈ تھا جہاں اس کی ٹریننگ ہوئی کہ کس طرح ایک چلتی ہوئی گاڑی پر بم چپکایا جائے۔ سکھانے والوں نے اس بات پر تاکید کی کہ ان کی ٹریننگ مکمل ہے اور ہمیں اصل کام کرتے وقت کوئی مسئلہ پیش نہیں آئے گا۔ اس کے بعد تمہیں اسرائیل بھیجیں گے جہاں تمہاری ٹریننگ مکمل ہوگی۔ جب ایران لوٹو گے تو ایک مشن کرنا ہوگا، اس کے بعد ایران سے نکلنے میں تمہاری مدد کریں گے ہم۔
تل ابیب کے قریب ایک فوجی چھاؤنی میں اس گروہ کی ٹریننگ کا آغاز ہوتا ہے اور قتل کے اسرائیلی طریقہ کار کی ٹریننگ دی جاتی ہے جو اس سے قبل عرب اور اسلامی ممالک میں صہیونی حکومت کی جانب سے استعمال کی جا چکی ہے۔
پہلے ہمیں ترکی منتقل کیا گیا، پھر پانی کے جہاز پر ایک کسی اور ملک میں لے جایا گیا جس کا مدتوں بعد پتہ چلا کہ قبرص ہے۔ قبرص سے ہم اسرائیل میں داخل ہوئے اور تل ابیب کے قریب ایک چھوٹے سے شہر میں پہنچے۔
اگلے دن ہمیں شہر میں لے گئے اور تھوڑا وقت صرف کیا کیونکہ اگلے دن تک ہمارا کوئی خاص کام نہیں تھا۔ اگلے دن ہمیں اس فوجی اڈے میں لے جایا گیا۔
ہمیں اسرائیل بھیجا گیا اور پھر وہاں ہمیں دھماکہ خیز مواد اور گولی چلانے کی ٹریننگ دی گئی۔
ہمیں گاڑی سے ایک چھوٹے سے گودام میں لے گئے، پہلی ٹریننگ وہاں پر دی گئی۔ پہلی ٹریننگ اسلحوں کی تھی اور اس کے بعد بموں کے بارے میں تھیوری بتائی گئی اور پھر کس طرح ایک بم تیار کیا جاتا ہے۔
ہمیں دو گاڑیاں دکھائی گئیں، ایک پیجو اور ایک سمن گاڑی تھی۔ ہم سے کہا گیا کہ ان دونوں کے ساتھ رہ کر ان کا خیال رکھنا ہے۔ میں اور میرے شوہر ان دونوں کے پیچھے چل رہے تھے۔
ہمیں زیادہ تر ٹریننگ میں مل چکی تھی، بہت سی ٹریننگ دی گئی۔ ہم سے گفتگو ہوئی جس میں یہ بتایا جاتا تھا کہ کس طرح اور کیا کرنا چاہیے، کیسے ہم ایک دوسرے سے ملاقات کریں، یہ ساری چیزیں ہمیں بتائی گئیں۔
جب یہ تھیوری کلاس ختم ہوئے تو موٹر بائک چلانے کی ٹریننگ کا آغاز ہوا جو اسی فوجی چھاؤنی میں تھا۔ ہمیں ٹائم بم دیا گیا جسے چپکانے کے بعد اس کے ٹائمر کو چلا دینا تھا اور اس کے ساتھ ساتھ اس کا خیال رکھنا تھا کہ ان سے دور بھی ہو سکیں۔ ٹریننگ کے دوران خاص جگہیں مقرر کی جاتی تھیں جہاں سے ہمیں بم چپکانے کے بعد بھاگنا ہوتا تھا۔ شروع میں ہم راستے کے انتخاب میں خود مختار تھے لیکن بعد میں مقرر شدہ راستوں سے بھاگنا ہوتا تھا۔ ٹریننگ کے دوران دھماکہ خیز مواد میں زیادہ طاقت نہیں ہوتی تھی۔
ہمیں مالی امداد کا وعدہ دیا گیا تھا اور اس بات کا بھی وعدہ کیا گیا تھا کہ ہمارے لیے کوئی مشکل پیش نہیں آئے گی۔
جب ٹریننگ مکمل ہو گئی تو ٹریننگ میں موجود افراد کو پیسے دیے گئے اور پہلے واپسی کا انتظام کیا گیا۔
دہشت گردی کی اس کارروائی میں سب سے دلچسپ بات یہ ہے کہ سب سے پہلی بار خواتین سے کام لیا گیا اور اس سلسلے میں ان کے جنسی جاذبیت کو بھی استعمال کیا گیا اور یہاں تک کہ ان کا جنسی استحصال بھی کیا گیا۔
چند مہینے گزر جانے کے بعد ایک دن مجھے اپنے گھر بلایا۔
اس گروہ کا طرز عمل اس طرح سے تھا کہ جب کسی سے معلومات حاصل کرنی ہوتی تھی تو ایک خاتون کو اس کے پاس بھیجا جاتا تھا اور پھر اس کی مکمل فلمیں بنائی جاتی تھی۔
اس نے ایک کافی شاپ میں مجھ سے کہا کہ اسے پھنسانے کا کام تم کرو۔ میں ان افراد سے تعلقات برقرار کرتی تھی جن کے بارے میں مجھ سے کہا جاتا تھا اور پھر ان کی فلم بناتی تھی اور انہیں کے خلاف استعمال کرتی تھی۔ ان فلموں کے ذریعے وہ مجبور ہوتے تھے کہ ہمیں کچھ معلومات فراہم کریں جو ہمارے لیڈر کو چاہیے ہوتی تھی۔
اس گروہ میں میری ذمہ داری کلوز سرکٹ کیمرہ لگانا تھا۔
पहली कार्रवाई का हुक्म इस घिनौनी कार्रवाई के हेडक्वार्टर से ग्रुप को मिलता है, जिसके तहत डॉक्टर मसूद अली मोहम्मदी के बारे में मालूमात और इत्तलात जमा करने और उनकी शिनाख्त हासिल करने का काम शुरू होता है।
हमारी जिम्मेदारी ये थी कि बारी बारी हर आधे घंटे पर डॉक्टर अली मोहम्मदी के आने जाने पर नजर रखें।
कार्रवाई के दिन दो लोगों को धमाका करने का हुक्म दिया जाता है, जिनकी कारकर्दगी तलबीब के ट्रेनिंग मरकज में बेहतरीन रही है, और बम उस मोटरसाइकिल में लगाया गया है जिसे जमालिए फशी को ले जाना है। ये मोटरसाइकिल डॉक्टर मसूद अली मोहम्मदी के घर के सामने पार्क कर दी जाती है।
हमने पहली कार्रवाई जो अंजाम दी वो डॉक्टर अली मोहम्मदी के खिलाफ थी। हम तीन टीमों में बटे हुए थे, एक ग्रोह जो गाड़ी में था और उसका काम फासले पर सिर्फ अतराफ पर नज़र रखना था। मैं भी कुछ फासले पर उनका इंतज़ार कर रहा था ताकि मोटरसाइकिल को पार्क करने और बम के धमाके के बाद सब हमारे पास आएं और फिर हम सब एक साथ भाग सकें।
अली रज़ा ने डॉक्टर अली मोहम्मदी के ख़िलाफ़ कार्रवाई से पहले मुझसे रابطہ बरकरार किया। ये तय पाया कि कार्रवाई के लिए तेहरान पहुँचूँ, जो मैं आ गया और अब तक जो मालूमात और जासूसी के इकदामात किए गए थे उन पाँच दिनों में उनको चेक किया। कत्ल की सुबह पहले से तय किया था कि एक मोटरबाइक घर के सामने पार्क कर देंगे। थोड़ी दूर पर एक इमारत की तामीर हो रही थी, मैं वहाँ पर खड़ा था। 100-200 मीटर के फासले पर एक गली थी जहाँ एक प्राइड गाड़ी मेरा इंतज़ार कर रही थी। खबर मिली कि डॉक्टर घर से बाहर आ रहे हैं। रिमोट कंट्रोल का बटन मैंने दबा दिया और प्राइड में बैठ गया। गली से निकले और फिर हाईवे पर आ गए। फौरन अपने अड्डे पर पहुँचे। डॉक्टर के घर के पास हमारे आदमी ने सवा घंटे के बाद हमें इत्तला दी कि कार्रवाई कामयाब रही है।
दहशतगर्दी का ये नेटवर्क इस तरह से तंजीम किया गया था कि इसके रुकन मुख्तलिफ सेलों और ग्रोहों के तहत काम करते थे, और इस नेटवर्क के एक ग्रोह को दूसरे ग्रोह और उसके इकदाम की कोई इत्तला नहीं थी। हालांकि एक ग्रोह के बाज मिशन दीगर ग्रोहों की कार्रवाइयों को मुकम्मल करते थे। दहशतगर्दी के हेडक्वार्टर से अगला पैगाम मौसूल होता है। इस दहशतगर्द ग्रोह के अरकान अपने तेहरान के इलाके में वाके पूनक के अड्डे में इकट्ठा होते हैं और अगले शिकार को निशाना बनाने की कोशिश करते हैं, यानी शहीद बहिश्ती यूनिवर्सिटी के फिजिक्स के प्रोफेसर डॉक्टर मजीद शहरयारी।
सन 2010 में हमसे कहा गया कि एक कार्रवाई तेहरान में मद्देनजर है और टारगेट डॉक्टर शहरयारी हैं। हम तेहरान पहुंचे, कार्रवाई का वक्त आ गया था। मीटिंग के टाइम के बारे में ईमेल के जरिए मुझे इत्तला दे दी गई। उसके चंद दिन बाद मैं तेहरान आ गया, चंद लोगों से मुलाकात की। तमाम रास्ते और तर्ज अमल हमें बताए गए। हर शख्स को उसकी जिम्मेदारी बताई जा चुकी थी। सालार की जिम्मेदारी वसायल फराहम करना था, यानी जिस चीज़ की ज़रूरत पड़ती थी वो तैयार कर देता था। अली और फरशीद कार्रवाई के सिलसिले में तहकीकात और मालूमात फराहम करने के जिम्मेदार थे। सानास की जिम्मेदारी पूरी कार्रवाई के दौरान कमियों को पूरा करना था।
हमें नहीं मालूम था कि हम कामयाब होंगे या नहीं, और वो जो उनके साथ गाड़ी में बैठी थी उनकी बेगम थी और कोई और। और फिर मुझसे कहा गया और मुझे एक इस तरह का मेकअप किया गया कि मेरा चेहरा बिल्कुल बदल गया। मेरी अब्रुएं, लेंस और ऐनक वगैरह सब मुझे लगाए गए और मेरा चेहरा बिल्कुल ही बदल गया कि मैं खुद अपने आप को ही पहचान ना सकी।
हम लोग एक दिन उस जगह पर गए जहां कार्रवाई करनी थी और तफसील से उस जगह का मुआयना किया, तय किया कि किसकी क्या जिम्मेदारी होगी और क्या करना होगा। कार्रवाई के दिन फरशीद सुबह 6:30 बजे मुझे लेने आया और वाकई के लोकेशन पर हम लोग पहुंच गए।
सुबह सवेरे यहां हेलमेट लगाए हुए अपनी मोटरबाइक पर इंतज़ार कर रहे थे।
अली और सानाज थोड़ी दूर एक प्यूजो गाड़ी में बैठे हुए थे। सालार शहीद के घर के सामने से उनकी गाड़ी के साथ साथ चल रहा था और बम रखने की जगह पहुंचने तक हम एक दूसरे से मुसलसल राबिते में थे।
सुबह 7:10 या 15 मिनट थे जब डॉक्टर शहरयारी के घर से निकले। शहीद शहरयारी गाड़ी में आगे दाहिने हाथ पर बैठे थे और उनकी अहलिया डॉक्टर कासिमी ठीक उनके पीछे बैठी थी। ہم سروس روڈ سے ہائی وے پر جا رہے تھے۔
کارروائی کے وقت ہم سے رابطہ کیا گیا اور کہا گیا کہ ٹارگیٹ تمہاری طرف پہنچ رہا ہے۔
جب اس سڑک پر آنے کے لیے یہاں سے مڑے تو کچھ دور ہی ہم ان تک پہنچ گئے۔
سروس روڈ پر آتے ہی گاڑی کی رفتار کم کی تاکہ اوشان بولورڈ پر آ جائیں۔ اسی بورڈ کے سامنے ایک موٹر سائیکل آئی۔
اور میں نے بم کو آگے کے دروازے پر چپکا دیا۔ ہم تیزی سے وہاں سے دور ہو گئے اور طے شدہ جگہ سے اوشان بولورڈ پر مڑ گئے اور امام علی ہائی وے کے آخر سے ہائی وے میں داخل ہو گئے۔
صدیق کا بم دور سے کنٹرول ہوتا تھا۔
ڈاکٹر شہریاری کی گاڑی سے دور ہونے سے پہلے ہی بٹن دبا دیا گیا اور میں بھی بم کے دھماکے کی لپیٹ میں آ کر زمین پر گر گیا۔
جب بم گاڑی پر لگا دیا یعنی چپکا دیا، دھماکے کی آواز کے باعث موٹر سائیکل پر بیٹھا ہمارا ساتھی گر کر زخمی بھی ہو گیا۔ ہم نے فوراً اس کی مدد کی۔
گاڑی میں ایک صاحبہ بھی ان کے ساتھ تھیں جو اس دھماکے میں زخمی ہو گئیں۔
اس حادثے میں شہید شہریاری کی بیوی جو ان کے ساتھ گاڑی میں بیٹھی تھی شدید زخمی ہو جاتی ہیں۔
وہ ایرانی عوام کے لیے باعث فخر تھے، ان کی دوری خصوصاً ان کے گھرانے کے لیے میرے لیے اور میرے بچوں کے لیے بہت مشکل ہے۔ وہ ایک بہت اچھے باپ تھے، بہت اچھے شوہر تھے۔ جب میں نے خبر دی کہ شہید شہریاری شہید ہو چکے ہیں اور ان کی اہلیہ زخمی ہو گئی ہیں، جب میں نے اطلاع دے دی تو ان لوگوں نے مجھے پیسے دے دیے۔
داریو شہرزائی نجات اس دہشت گرد گروہ کے اگلے ٹارگٹ تھے۔
سن 2011 کے جولائی مہینے میں مجھے ایک اور کارروائی کے لیے ای میل موصول ہوا۔
رضائی صاحب کے کیس میں بھی گزشتہ کیسز کی طرح ہماری جو ٹیم تھی تہران میں آئی اور ایک جگہ اکٹھا ہو گئی۔
جاسوسی کی کارروائی مکمل ہونے کے بعد اس بھیانک اقدام کے لیے 23 جولائی 2011 کی تاریخ مقرر کی گئی۔ قتل کا طریقہ اس دفعہ مختلف تھا۔ موٹر سائیکل پر بیٹھے سواروں نے پستول کے ذریعے نوجوان ایرانی محقق داریوش رضائی نجات کو ان کی بیوی اور بیٹی کے سامنے شہید کر دیا۔
گزشتہ کارروائیوں کے برخلاف اس مشن میں بم کا استعمال نہیں ہونا تھا، بندوق استعمال کی گئی۔
میں فوراً گاڑی سے اتری اور قاتل کے پیچھے دوڑنے لگی۔ گاڑی سے کچھ ہی دور ہوئی تھی کہ گولی کی آواز سن کر اندازہ ہوا کہ وہ میری طرف بھی گولی چلا رہا تھا۔ میں گر گئی۔ دور ہوتی موٹر سائیکل کی آواز میرے کانوں میں گونج رہی تھی۔